أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واتبعوا ما تتلو الشياطين على ملك سليمان وما كفر سليمان ولكن الشياطين كفروا يعلمون الناس السحر وما أنزل على الملكين ببابل هاروت وماروت وما يعلمان من أحد حتى يقولا إنما نحن فتنة فلا تكفر فيتعلمون منهما ما يفرقون به بين المرء وزوجه وما هم بضارين به من أحد إلا بإذن الله ويتعلمون ما يضرهم ولا ينفعهم ولقد علموا لمن اشتراه ما له في الآخرة من خلاق ولبئس ما شروا به أنفسهم لو كانوا يعلمون.
علامہ مجلسی بحر الانوار جلد نمبر 59 صفحہ نمبر 319 321 322 میں عیون الاخبار سے اور احتجاج تبرسی سے امام حسن عسکری علیہ السلام سے نقل کرتے ہیں کہ حضرت نوح کے بعد سحر اور وہمیات لوگوں کو فریب دینے کے لیے رواج پا چکی تھی. خداوند نے دو فرشتے بھیجے تاکہ وہ اس زمانے کے پیغمبر کے ساتھ مل کر جادوگروں کے کاموں کا مقابلہ کریں. وہ دو فرشتے یاد دہانی کیا کرتے تھے کہ جو کچھ ہم سے سیکھ رہے ہو یہ تمہارے لیے امتحان کا ذریعہ ہے. اگر تقویٰ اختیار نہیں کرو گے تو تم بھی دوسرے جادوگروں کی طرح ہو جاؤ گے. ایک دن جب حضرت سلیمان اپنی حکومت کے مرکز سے اکیلے شہر سے باہر گئے ہوئے تھے ابلیس نے شیطان کو حکم دیا کہ وہ ان کی شکل اختیار کر کے ان کے تخت پر بیٹھ جائے. آگے پھر ابلیس و خداوند متعال کے درمیان گفتگو کا ذکر ہے جس میں یہ طے ہوا کہ خداوند متعال اسے مہلت دے اور وہ اولاد آدم کو اغوا کرے گا نہ یہ کہ وہ لوگوں پر حکومت کرے گا. حضرت سلیمان نے خداوند متعال سے حکومت اور قدرت چاہی جو استثنائی طور پر اس معاہدے سے باہر ہو اور وہ شیاطین پر تسلط کر سکیں. اور خداوند نے ابلیس کی اس گستاخی کی وجہ سے حضرت سلیمان کی دعا قبول کر لی. امام باقر علیہ السلام سے نقل شدہ حدیث کے مطابق بحار الانوار کی جلد نمبر 60 صفحہ نمبر 279 میں لکھا ہے کہ جب حضرت سلیمان وفات پا گئے تو ابلیس نے جادو کو مدون کیا اور ایک بڑے کپڑے جیسی چیز میں لکھا. پھر اسے طے کیا اور اس پر یوں لکھا، یہ وہ چیز ہے جسے آصف بن برخیہ نے شاہ سلیمان کے لیے لکھا تھا. یہ علوم کے ذخائر میں سے ایک گنج ہے جو کوئی اس طرح یا اس طرح کا ارادہ کرے، ایسا یا ویسا کرے، پھر اس کپڑے کو حضرت سلیمان کے تخت کے نیچے دفن کر دیا، پھر اس کو اپنے پیروکار شیاطین کے لیے ایک رہنما نسخے کے طور پر ہدایت کی، پھر اس نسخے کو ان کے لیے پڑھ کر سنایا. کافروں نے کہا سلیمان اسی کے ذریعے ہم پر مسلط ہوا کرتے تھے. مومنوں نے کہا کہ وہ عبد و پیغمبر خدا تھے. در حقیقت اس حدیث کی بنیاد پر اور اہل بیت سے نقل دوسری احادیث کی بنیاد پر حضرت سلیمان کے ملک میں دو طرح کی قابلستی کتابیں تھیں، ایک کابالس کے لیے اسی زمانے کی کتابیں جو ابلیس نے حضرت سلیمان کے تخت کے نیچے اور محل سے نکالی تھی، اور پھر کابالزم سلسلے کے حوالے کیا، پھر انہوں نے حضرت سلیمان کو جادوگر اور کافر کہا۔ آج کل جو کچھ ہم تورات میں دیکھتے ہیں کابالسٹیوں اور کافروں کا کیا ہے، جنہوں نے ان کی شخصیت کو تحریف کیا ہے۔ ان کتابوں کی دوسری قسم کو ابلیس نے معبد سلیمان میں دفن کر دیا اور اپنے آئندہ کے پیروکاروں کے لیے محفوظ کر لیا۔ ان احادیث میں ان کتابوں میں لکھی گئی تحریر کے بارے میں بتایا گیا ہے، جس کا مقصد دوسروں پر مسلط ہونے کے طریقے ہیں۔ کہانت جادوگری یہود کی کچھ جڑیں ہیں۔ جب حضرت سلیمان کے زمانے میں شیاطین ظاہری شکلوں میں پھرتے تھے اور لوگوں کے ساتھ مل کر کام کرتے تھے، لوگ ان سے بہت کچھ سیکھا کرتے تھے۔ یعنی تقریباً 2850 سال پہلے بابل کی جادوگری ان کے لیے وراثت میں ملی، حتیٰ کہ ہاروت اور ماروت کی تعلیمات بھی ان تک پہنچی تھیں۔ یعنی حضرت موسیٰ اور یہود مذہب کی پیدائش سے 600 سال پہلے۔ ہاروت و ماروت کا قصہ بنی اسرائیل اور یہود نام کی قوم کی پیدائش سے صدیوں پہلے کا ہے۔ ان دو فرشتوں کے آثار و تعلیمات کابالسٹیوں کے ہاتھوں لگ گئیں، پھر مختلف ہاتھوں سے ہوتی ہوئی بنی اسرائیل کے زمانے میں ان تک پہنچی اور ان کے درمیان مشہور ہو گئیں۔ ممکن ہے کچھ لوگ یہ تصور کریں کہ یہودی اسارت کے زمانے میں اور حضرت سلیمان کے بعد بین النہرین میں قید تھے، وہیں انہوں نے ان دو فرشتوں سے یہ جادو سیکھے۔ یہ تصور بالکل غلط ہے۔ کچھ کے قریب یہ جادوگری فرعون کے زمانے سے اور قدیم مصر سے لیا گیا تھا۔ ان کے جادو کی ایک اور جڑ امت موسیٰ کے درمیان نفوذ کرنے والے کابلسٹیوں کے ذریعے ہے، جو مصر سے اخراج کے شروع سے ہی ہے۔ ایک اور ذریعہ وہ ڈائریکٹ تعلیم کا حاصل کرنا ہے، جو کاہن شیاطینوں سے ڈائریکٹ حاصل کیا کرتے تھے۔ صلیبی جنگوں میں مخلوط صلیبی گروہ لمبے اور سخت سفر کے بعد اور مسلمانوں کے وسیع قتل عام اور لوٹ مار کے بعد 1099 میں یروشلم پہنچے، اور یروشلم شہر نے 5 ہفتے محاصرے کے دوران مقابلہ کیا، پھر سکوت کر گیا اور صلیبی اس میں داخل ہو گئے۔ صلیبی فوج نے 2 دن میں 40,000 مسلمانوں کو ممکنہ بدترین طریقے سے جانوروں کی طرح قتل کیا۔ انہوں نے یروشلم کو اپنا دارالخلافہ بنایا۔ ان کی بادشاہت فلسطین سے انٹیاک، شام اور ترکی تک پھیل گئی۔ نئے حاصل شدہ ملک کی حفاظت کے لیے نظم و انتظام کی ضرورت تھی۔ اس مقصد کے لیے عسکری درجہ بندی کی گئی، تاکہ ان گروپس کے دوسرے حصوں کے لیے یورپ سے دستے فلسطین آئیں۔ وہ لوگ گرجا گھروں جیسی جگہوں پر رہتے تھے، مسلمانوں سے جنگ کی عسکری تربیت حاصل کیا کرتے تھے۔ ان دستوں میں سے ایک معبد کے جنگجو گارڈ تھے، یعنی نائٹ ٹیمپلرز۔ نائٹ ٹیمپلرز کو 1118 یعنی یروشلم پر صلیبیوں کے قبضے کے 20 سال بعد بنایا گیا۔ اس گروپ کو بنانے والے بھی دو گارڈ ہیودی پینرز اور گاد فری دوسنٹ عمر تھے۔ شروع میں اس دستے میں 9 لوگ تھے، لیکن بتدریج ان میں اضافہ ہوتا رہا۔ ان کو گارڈ معبد اس لیے کہا جاتا تھا کہ یہ لوگ معبد میں رہائش پذیر تھے۔ ये लोग माबत पहाड़ पर वीरान मकान माबत में यानी उस जगह जहां मस्जिद कुबतुस सुखरा बनाई गई थी रिहाइश पजीर थे। इस गार्ड ने वहां रिहाइश के दौरान उस वीराने की खुदाई करके माबद सुलेमान से हजरत सुलेमान के जमाने से इबलीस की तरफ से दफन शुदा जादू की किताबें और कागज निकाल लिए। सलाहुद्दीन अय्यूबी ने सलेबियों को जंग हैटन में शिकस्त दी और यरूशलेम को आजाद करवा लिया। नाइट टेम्पलर्स शिकस्त के बाद और भारी नुकसान उठाने के बाद यूरोप वापस भाग गए। उन किताबों और तालीमात को अपने साथ वहां ले गए। उन्होंने यूरोप में अपनी ताकत को बढ़ाया, पहले फ्रांस में और फिर दूसरे मुल्कों में भी हुकूमत का हिस्सा बन गए। वो आहिस्ता आहिस्ता दीन मसीहत से पलट गए और अपने ही कुछ दूसरे अकायद को रिवाज देने लगे। 1307 में फिलिप लोबल फ्रांस के बादशाह ने फैसला किया कि इस ग्रुप के अफराद को गिरफ्तार करे। पूछगछ और अदालती कार्रवाई के दौरान नाइट टेम्पल्स के अफराद ने अपने मुनरिफ अकायद का एतराफ कर लिया और इकरार किया कि अपनी निजी महाफिल में हजरत ईसा मसीह की तौहीन भी किया करते हैं। बिलाखिर नाइट टेम्पलर्स के लीडर जो कि उस्ताद बुजुर्ग के नाम से जाने जाते थे उनमें से एक जनाब याक दुमाली को 1314 में कलीसा और बादशाह के हुक्म से फांसी दे दी गई और बादशाह को जेल में डाल दिया गया। में अचानक गिरफ्तारियों में कुछ नाइट टेम्पलर्स अपने निशान छोड़े बगैर फरार होने में कामयाब हो गए। इस ग्रोह के कुछ महदूद लोग यूरोप की उस बादशाहत में चले गए जो कैथोलिक कलीसा को सरकारी तौर पर कबूल नहीं किया करते थे, यानी स्कॉटलैंड में पनाह हासिल कर ली। उन्होंने स्कॉटलैंड के बादशाह रॉबर्ट ब्रोस की हिमायत के साथ अपनी तंजीम को दोबारा जिंदा किया। उन्होंने बरतानिया के जजायर की सबसे अहम जगह यानी कुरून वस्ता के जमाने में वॉल बिल्डर्स पर असर व नफूस हासिल कर लिया। आखिरकार उस सारे हिस्से का मुकम्मल कंट्रोल अपने हाथ में ले लिया। जदीद दौर की इब्तिदा में इस हिस्से को फ्री मैसनरी बना दिया। फ्री मैसनरी का कदीमी तरीन हिस्सा स्कॉटलैंड है। ये 14वीं सदी के शुरू में जब नाइट टेम्पलर्स स्कॉटलैंड में पनाह के लिए पहुंचे ताल्लुक रखता है। नाइट टेम्पलर्स अभी खत्म नहीं हुए और आज भी अपना फलसफा अकायद और तालीमात को फ्री मैसनरी के तब्दील शुदा लिबास में बाकी रखे हुए हैं। सत्रह सौ छिहत्तर में कुछ खास फ्री मैसन लोगों ने जर्मनी में बैनुल अक्वामी फ्री मैसनरी को इल्यूमिनेटी उन्वान के तहत करार दिया और अपनी आइंदा की कारकर्दगी में अध्ययन और हुकूमतों की बर्बादी को अहम नुक्ता करार दिया। मलकियत को खत्म करके एक शख्स की क्यादत में आलमी हुकूमत के लिए कोशिशें शुरू कर दी। इल्यूमिनेटी लातिन जबान का लफ्ज है जिसके मायने आगाही रखने वाले, रोशन फिक्र और अहम लोग हैं। उन्होंने फैसला किया कि सबसे कदीमी और खुफिया इंटेलिजेंस तंजीमें अरबाबान जहान को इस नाम से पुकारें। इल्यूमिनेटी ने यूरोप में बहुत मजबूत हैसियत हासिल कर ली, फिर वो अमेरिका की तरफ बढ़े। उन्होंने अमेरिका में हुकूमत बनाई जिसमें बहुत से फ्री मैसन शामिल थे, जैसे जॉर्ज वॉशिंगटन, जॉन आदम्स, बिन्यामिन फ्रैंकलिन, थॉमस जेफरसन। इल्यूमिनेटी की रहबरी रोचार्ड खानदान के जिम्मे थी। 18वीं सदी के आखिर से रोचार्ड यहूदी खानदान गर्भी यूरोप और शुमाली अमेरिका के बेताज बादशाह चले आ रहे हैं। इल्यूमिनेटी तंजीम फ्री मैसनरी से ज्यादा बड़ी है और फ्री मैसनरी इसकी एक शाख शुमार की जाती है। इल्यूमिनेटी अराकीन का दर्जा फ्री मैसनरियों से 33 दर्जे ज्यादा है। इल्यूमिनेटी की खुफिया तंजीमें फ्री मैसनरी, सहयोनी उस्तादों की तहरीक, सरो हड्डी का ग्रुप, शर्की बड़ा ब्लाक, अलाब बड़ा ब्लाक, नाइट टेम्पलर्स, सल्तनती ग्रेटर निजाम यानी न्यू वर्ल्ड ऑर्डर, गलगून स्लेव ग्रुप और माल्ट गार्ड हैं।